नमस्कार, कार्यक्रम बधिर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल, समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन भइरहेका प्रयासबारे छलफल गर्दैछौं। दोस्रो चरणको चुनावका लागि मनोनयन गर्ने दिन आउन 4 दिन मात्र बाँकी रहँदा समेत राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने नहुने बारे अन्यल कायमै छ। सरकार र राजपा बीच लगातार औपचारिक र अनौपचारिक छलफल भइरहँदा समेत चुनावमा सहभागी हुने विश्वासको वातावरण बन्न सकेको छैन। सरकारले राजपालाई विश्वासमा लिन अधिकतम कोशिश गरे पनि सफल भएको देखिँदैन। स्थानीय तहको संख्या थप्नुपर्ने र चुनावपछि संविधान संशोधन हुने विश्वासिलो आधार राज्यपालले खोजिरहेको छ। तर सर्वोच्च अदालतको आदेशका कारण स्थानीय तहको संख्या थप्न नसकिने सरकारले राज्यपाललाई प्रश्न पारिसकेको छ। यसबाहेक अरू माग सम्बोधनका लागि सरकारले अधिकतम कोशिश गरिरहेको छ। राज्यपाललाई सहज रूपमा चुनाव चिन्ह दिनका लागि सरकारले केही दलको विरोधका बावजूद प्रक्रियाका हिसाबले 10 दिन भन्दा बढी समय लाग्ने राजनीतिक दल सम्बन्धी ऐन हिजो प्रक्रिया छोटियाएर एकै दिन पारित गरेको छ। आजको कार्यक्रममा हामी सरकारले किन राज्यपालले चुनावमा नआउने बताइरहेका बेला हतार हतार ऐन संशोधन गर्यो, दुई पक्ष बीच लगातार भइरहेका वार्ता कसरी अगाडि बढ़िरहेका छन्, माग सम्बोधन नभएको भन्दै चुनावको विपक्षमा उभिएको राज्यपालले चौतर्फी आलोचना कसरी सामना गर्छ, फेरि पनि चुनावको मिति सार्ने प्रयास किन हुँदैछ लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ राष्ट्रिय जनता पार्टीका एक नेता सर्वेन्द्रनाथ शुक्ला। उहाँसँग कुराकानी गर्नु अघि सरकारले राज्यपालका 6 घटक मध्ये कुनै एक दलको चुनाव चिन्ह लिएर चुनावमा जान सक्ने गरी ऐन संशोधन गरेको बारे संसदमा भएको छलफललाई प्रस्तुत गर्दैछौ। सरकारले किन हतार हतार राजनैतिक दल सम्बन्धी ऐन संशोधन गर्यो भन्ने बारे जानकारी गराउँदै हुनुहुन्छ गृहमन्त्री जनार्दन शर्मा।
विशेष परिस्थिति, एक चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको अन्तिम चरणमा हामी छौ। यो परिस्थितिमा संसदमा रहेका पार्टीहरू, निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरूको एकीकरण भएर एउटा नयाँ पार्टी बन्ने परिस्थिति पैदा हुँदा निर्वाचनका लागि आवश्यक पर्ने चुनाव चिन्हको बारेमा निर्णय नयाँ ढङ्गले गर्नुपर्ने आवश्यकता हुँदा यो विशेष परिस्थितिमा यो विधेयक प्रस्तुत गरिएको हो। यो सरकार जनताद्वारा निर्देशित छ, जनताद्वारा परिचालित छ। यो सरकार संसदप्रति उत्तरदायी छ, चाहे देशमा भ्रम नहोला। म सभामुख महोदय मार्फत मान्यलाई भन्न चाहन्छु, जनताले निर्वाचन चाहेका छन्। जनताले चाहेको निर्वाचनलाई सम्पन्न गर्नु अहिलेको आवश्यकता हो। जनताको ठूलो उत्साहपूर्ण सहभागिता पहिलो चरणको निर्वाचनले पुष्टि गरिसकेको छ। दोस्रो चरणमा पनि जनताको ठूलो सहभागिता सुनिश्चित छ र जनताले चाहेको निर्वाचनलाई सम्पन्न गर्न सबै पार्टीहरूले आफ्नो चुनाव चिन्ह लिएर चुनावमा भाग लिने परिस्थिति सिर्जना गर्नु मुख्य उद्देश्य हो। जनताले चुनाव चिन्ह नपाएको परिस्थितिमा चुनावमा जान नसक्दाखेरि जनतामा एउटा कन्फ्युजन, भ्रम, समस्याहरू रहन सक्छ। त्यस कारणले जनताको माग निर्वाचन हो, निर्वाचन सम्पन्न गर्ने अहिलेको आवश्यकता हो, सरकारको एउटा महत्त्वपूर्ण जिम्मेवारी हो। त्यस कारणले सबैलाई समेटेर निर्वाचनमा लैजाने यो प्रयत्न हो। हाम्रा प्रयत्नहरू कति सफल हुन्छन्, कति असफल हुन्छन् त्यो दोस्रो कुरा हो। तर हामीले चुनाव चिन्ह नै नपाउने अवस्था सिर्जना गर्नु सही हुँदैन र सरकारलाई भएको विश्वास पनि के हो भने निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुने विश्वाससहित यो प्रस्ताव पेश गरिएको हो र राजनैतिक दल सम्बन्धी विधेयकको आवश्यकता यसकारणले परेको हो। संविधान जहाँसम्म नियम निलम्बनको कुरा छ, विशेष परिस्थितिमा नियमसङ्गत ढङ्गले नियम निलम्बन भएको कुरा पनि जानकारी गराउन चाहन्छु।
चुनाव चिन्हको माग पूरा हुने गरी राजनैतिक दल सम्बन्धी ऐन संशोधन भएपछि राज्यपाललाई चुनावमा भाग लिन थप दबाव परेको छ। तर नेमकिपा र राष्ट्रिय जनमोर्चाले भने ऐन संशोधनको विरोध गरेका छन्। नेमकिपाका सांसद प्रेम सुवाल,
साबिकको दल कायम रहँदा प्रयोग गरेको कुनै नाम तथा झण्डा र सो दलले प्रयोग गरेका एक वा एकभन्दा बढी चिन्ह वा मतपत्र रहेका चिन्ह मध्ये आयोगले निर्धारण गरेको अन्य चिन्ह भनेर उल्लेख छ। यो कुन दलको लागि हो? यहाँ कसैले पनि हाम्रो दललाई यस्तो गरिदिनु भनेर संसदमा माग गरेको पनि छैन। यसरी सरकारले हजुवाको भरमा यसरी ल्याउन मिल्छ कि यहाँ एउटा वक्तव्य आउनु पर्थ्यो? कुन दलको लागि यो काम हुन गइरहेको? निर्वाचनमा हामी भाग लिँदैनौँ, जस्तो सुकै संशोधन विधेयकमा संशोधन पारित गरे पनि हामी भाग लिँदैनौँ भनेर भनिरहेको अवस्था छ। र केही जनताहरू सडकमा टोपीमा आएकै होइन, टाउकोमा आएको भनेर कुरा गरिरहेका छन्। कसको टाउको दिन खोजेको हो यो? यसरी राजनैतिक दल सम्बन्धी ऐन, यो संशोधन यो यसको लागि नै होइन, यो दल राजनीतिक दलको ऐन संशोधन गर भनेकै होइन, संविधान संशोधन गर भनेर भनिरहेको भनेर पनि आएको छ कि सरकारले भन्नु पर्यो यो संविधान संशोधन गर्नलाई अलिअलि गरेर हामी अगाडि बढिरहेका हौँ भनेर भन्नु पर्यो। र संविधान संशोधन अहिले जुन सरकारले प्रस्तुत गरेको संसदमा त्यो त कुनै हालतमा पारित गर्नुहुन्न। त्यसमा भाषा र एउटा राष्ट्रिय सभाको चुनाव सम्बन्धी, नागरिकता सम्बन्धी र प्रदेशको सीमा हेरफेर सम्बन्धी यो जुन संविधान संशोधनको कुरा आएको छ त्यो कुनै हालतमा, यदि त्यो पास भयो भने देशको सार्वभौमिकता रहने अवस्था छैन, स्वतन्त्रता रहने अवस्था छैन। त्यस्तो देशघाती भनेर सारा जनताबाट विरोध भइरहेको विधि संविधान संशोधनलाई पारित गर्ने भन्ने जुन ढङ्गले आएको छ यस गलत छ। र यी सबै काम गर्नलाई हामी नियम निलम्बन गर्दैछौँ। यो सरकारले चाहेअनुसार भइरहेको होइन भन्ने पनि आएको छ। यो कताबाट सरकारलाई यस्तो दबाब आयो र सरकार कसको निर्देशनमा कसले चलाउँदैछ भन्ने प्रश्न उठिरहेको छ। निर्वाचन आचार संहिता उल्लङ्घनका धेरै कुराहरू आएको छ। खोइ निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने एउटा नयाँ नगरपालिकाले एउटा टोलमा गयो, निर्वाचन जित्नेले 500 युवा देख्यो भने, पाँचजना युवा देख्यो भने 5 जना जागिरवाला भोट दियो भनिरहेछ, यसरी चुनाव जितिरहेको अवस्था छ। झुठा कुरा गरेर चुनाव जित्नेहरूलाई कारवाही खोइ, त्यसकारण यो विधेयक फिर्ता लिनुपर्छ।
त्यो विधेयक अध्ययन गर्ने, त्यसमा चाहिँ विरोधको सूचना राख्ने, त्यसमा संशोधन राख्ने सबै अधिकारहरू यो जनताका प्रतिनिधिले गर्ने कामहरू सबै निलम्बन गरिसक्यौँ। र अहिले चाहिँ जुन विधेयक आइरहेको छ राजनीतिक दल सम्बन्धी पहिलो संशोधन विधेयक, यसमा चाहिँ कसैले निर्वाचनमा सहभागी नै नहुने, त्यसको विरुद्ध आन्दोलनको घोषणा गर्ने, सरकारले चाहिँ आन्दोलनकारीहरूलाई चाहिँ के अरे निर्वाचनमा सहभागी गराउनलाई सबै नियमहरू निलम्बन गरी चाहिँ नियम कानुनहरूलाई संशोधन गर्दै जाने, यो कति लायक छ सामान्य सभामुख महोदय? तैँले कुटे जस्तो गर, मरुए जस्तो गर्छु भन्न खोजेको हो कि? जो आन्दोलनमा छन् उनीहरूले चाहिँ चुनावमा जाँदै जाँदैनौँ संविधान संशोधन नगरिकन भनेर बारम्बार भनिराख्ने, सरकारले चाहिँ संविधान नियम कानुनहरूलाई बारम्बार संशोधन गर्दै जाने, ए हामीले कहाँसम्म पुर्याउने हो सामान्य सभामुख महोदय? नियमहरूलाई, कानुनहरूलाई, संविधानलाई संशोधन गर्दै गर्दै कमजोर बनाउने ल्याइएको छ कि? उनीहरूले मान्छन् संविधान यो विधेयकमा संशोधन गर्दाखेरि कसैले आन्दोलनको घोषणा गर्ने, कसैले चाहिँ संशोधन गर्दै जाने र नियमहरूलाई कमजोर बनाउँदै जाने, यो गलत छ सामान्य सभामुख महोदय। हामीले पहिलो चरणको निर्वाचन सम्पन्न गरिसकेका छौँ र अब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु हाम्रो प्रमुख दायित्व हो। लोकतन्त्र हामी जुन बाटो हिँडेका छौँ, लोकतान्त्रिक गणतन्त्रको बाटो, यो आवधिक निर्वाचन, यो निर्वाचन कुनै ठुलो कुरा होइन, तर आज यति लामो समयसम्म 20 वर्षसम्म सरकारले चुनाव सम्पन्न गर्न सकेन, यस अर्थमा अहिलेको निर्वाचनको राजनीतिक महत्त्व छ, त्यसलाई एउटा सम्पन्न गर्नुपर्ने आजको आवश्यकता हो। तर कसैले निर्वाचनमा सहभागी हुन्छन्, कोही निर्वाचनमा सहभागी हुँदैनन्, त्यो राजनीतिक दलको आफ्नो एउटा अधिकारभित्रको कुरा हो। तर कसैको लागि भनेर निर्वाचनलाई नै अनिश्चित गराउने गरी यो खालको जसरी संविधानलाई संशोधन, नियम कानुनहरूलाई संशोधन गर्दै गर्दै सरकार अगाडि बढेको छ, यसले हाम्रा नियमहरूलाई, हाम्रा कानुनहरूलाई, निर्वाचन सम्बन्धी नियमहरूलाई कमजोर बनाउँछ।
यस्तो विरोधका बावजुद सरकारले ऐन संशोधन गरेको अवस्थामा राजपा चुनावमा सहभागी हुन्छ कि हुँदैन त? हामीसँग हुनुहुन्छ राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला।
तपाईँलाई कार्यक्रम बदलिदिनु नेपालमा स्वागत छ।
धन्यवाद।
सरकारसँग चुनावमा सहभागी हुनको लागि, दोस्रो चरणको चुनावमा सहभागी हुनको लागि निरन्तर वार्ता र छलफलमा हुनुहुन्छ, कसरी अगाडि बढिरहेछ वार्ता छलफलहरू?
हेर्नुहोस् यो वार्ताको क्रम धेरै अगाडिदेखि चलिरहेछ। प्रचण्डजीको सरकारदेखि नै हामीले चुनावको वातावरण बनाइदिन तिनवटा कुरा राखेका थियौँ र त्यो तिनवटा कुरोमा पहिलो कुरो हामीलाई कानुनी अडचन छ जुन अहिलेसम्म हट्या छैन, बाँकी छ, केही अंश अस्ति पुरा भयो, केही अंश बाँकी छ, हामी आशा गरौँ आज आउँछ त्यो भाग। दोस्रो अत्यन्त महत्त्वपूर्ण कुरो हामीले के भनेका थियौँ भने स्थानीय तहको संख्यामा वृद्धि जुन 22 गरिया थियो र त्यो गएर सर्वोच्चमा स्थगन भएको छ कि त्यसको कानुनी उपचार गरौँ कि त्यहाँको त्रुटि कमी कमजोरीको हिसाबले जसरी विराटनगर महानगरपालिका र वीरगंज महानगरपालिकालाई पुनर्प्रस्तुति गरियो त्रुटि रहित बनाएर त्यस्तै त्यो 22 गाउँपालिकाको पनि त्रुटि रहित बनाएर पुनर्प्रस्तुति गरिदिनुहोस्, कसैले हस्तक्षेप गर्न मिल्दैन। त्यसमा जुन त्रुटि छ सरकारबाट त्यो त्रुटि गरिया छ, प्रतिवेदनको बाहिर गएर जुन त्रुटि गरिया छ त्यसलाई सच्याइयोस्।
त्रुटि भनेको ओडालाई चाहिँ विभाजन गर्ने, जुन चाहिँ
विभाजन
गर्ने ओडा संख्या निर्धारण
समिति 11 जिल्लामा सीमित राख्ने कुरा गरेका छ। त्यहाँ आयोगले के भनेको छ भने 11 जिल्लामा हामीले यसको सहमति गराउन सकेनौँ, तपाईँहरूले सहमति सरकारले गराओस् भन्ने अधिकार दिया छ, त आयोगको स्वीकृति बिना 11 बाहिरको जान मिलेन। त्यसैले सरकारले पहिला पूर्ववर्ती सरकारले कमल थापाजीको समयमा त्यही 11 सीमित भएर गृह कार्य भएको थियो, पछि आएर त्यो 19 जिल्लामा भयो र 11 बाहिर 1-2 जिल्लामा भएको छ। जस्तो विराटनगरको भएको थियो त्यो उहाँहरूले अर्कै किसिमले गर्नुभयो, अरू पनि कहीँ गरेका छ भने त्यसलाई सच्याएर जानुपर्छ र 11 वडाहरू नटुट्ने गरी यदि सरकारले निर्णय गरेको भए सायद त्यो रोकिनेवाला थिएन। त जे होस् हाम्रो भनाइ के भने जुन संख्या वृद्धि हो त्यो धरातली यथार्थमा देखिनु पर्यो, त्यसको परिणाम हामीले पाउनु पर्यो चुनावमा जाँदाखेरि, त्यो हो हाम्रो स्ट्यान्ड। त्यो ढिला कसले गर्दा भयो, हामीले गर्दा ढिला भएको होइन, हामीले केही रोकेका छैनौँ, हामीले 22 मान्दैनौँ भनेका छैनौँ, यद्यपि हाम्रो इच्छाअनुसार भएको होइन, मान्नुपर्ने आन्दोलनकारीको कुरा, तर सरकारले केही कुरा हाम्रो सुन्यो, केही आफ्नो थप्यो गर्यो, त गरेपछि हामीले त्यसलाई स्वीकार गऱ्यौँ, किनभने त बढेको त त्यही हो नि, मधेसमै बढ्या हो, त्यसैले त्यसलाई हामीले स्वीकार गऱ्यौँ। तर त्यो आधा अधुरोमा लट्के छ त्रिशङ्कु मुनि जस्तो बिचमा, त्यसैले त्रिशङ्कु जस्तो त्यो नलटकाइयोस्, त्यसलाई धरातलमा पुर्याइयोस्, कार्यान्वयन गरियोस् भन्ने हाम्रो दोस्रो माग थियो। तेस्रो हाम्रो संविधान संशोधनको कुरा थियो, त्यसमा पनि हामीले यथेष्ट सुनिश्चितता खोज्या छौँ। जुन कुरा उहाँहरूले गर्नुभएको छ त्यो कुरो प्रधानमन्त्रीजीले जुन भनिदिनु भएको छ अहिले तत्काल हामी गर्न सक्दैनौँ भने कहिले गर्नुहुन्छ, कसरी गर्नुहुन्छ, किन सरकार त फेरियो, विगतको सरकारले वैशाख 17 भनेको थियो, वैशाख 17 उसले कोसिस गर्यो, सत्तारूढ दलकै केही सांसदहरू आएनन् र त्यो हुन सकेन। अब कमसेकम सत्तारूढ दलका सांसद जम्मै आउँछन् आउँदैनन्, आउँछन् भने कहिले आउँछन्, कसरी गर्ने भन्ने बारेमा यो सरकार गठन भएपछि हामीसँग कुनै कुरो भएको छैन, त्यसैले त्यसको बारेमा पनि सुनिश्चितता हामीले खोजेका छौँ र त्यहाँ पनि केही कुराहरू यस्ता छन् जुन चाहिँ सरकारले तत्काल गर्न सक्छ, त त्यस्ता कुरा पनि हामीले सरकार समक्ष राखेका छौँ विचार गर्नुहोस् भनेर। त्यसमा सरकारले हामी सकारात्मक छौँ, हामी विचार गर्छौँ, छलफल गर्छौँ अनि यसको जवाब दिन्छौँ भनेर भनिराखेका छन्। हाम्रो भनाइ यति हो, हामीले चुनावलाई सार्न कुरै गरेका छैन, हामीलाई अब यो नियम बन्यो, हेर्नुहोस् अब आज एउटा नियम पास हुँदैछ, भोलि लालमोहर लाग्ला कल्पना गरौँ हामी, पर्सिदेखि लागू होला, त्यो लागू भएपछि बल्ल हामी प्रक्रियालाई अगाडि बढाउँला, 2-3 प्रक्रियामा लाग्ला, त्यसपछि बल्ल हामी चाहिँ एउटा दलको रूपमा अगाडि बढ्न मौका पाउँछौँ, एकीकृत दलको रूपमा, किनभने दल अलग अलग त दल त हामीले घोषणा गरिसक्यौँ जनताको बिचमा, त एकीकृत त हाउसले राज्यपाललाई नचिने पनि विधेयकमा बोल्दाखेरि त मन्त्रीले राज्यपाललाई पनि समेत चुनावमा ल्याउन भनेर बोलिराख्नु भएको छ नि त, राज्यपाल प्र्याक्टिकली त जनताको मन मानसमा गइसक्यो त्यो कुरो, त्यसलाई हामीले फेरि अलग अलग गरेर त जान सक्ने कुरै भएन। त्यसैले हामीले के खोजिरहेछौँ भने त्यो बल्ल अब हामीले मौका पाउँछौँ अगाडि बढाउन, त कति दिन हामीलाई समय चाहियो, र त्योभन्दा नि महत्त्वपूर्ण के भने यो जुन सङ्ख्या बढाइएको छ यसलाई चाहिँ यसपालिको चुनावमा प्रयोग गर्न पाइयोस् भन्ने हाम्रो भनाइ हो। त्यो बहुत गाह्रो कुरो छैन, मलाई लाग्छ सरकारले जुन बेलामा स्थगन भयो त्यही बेलादेखि प्रयास गरेको भए अहिलेसम्म त्यो भइसक्थ्यो। तर अब
तपाईँले यति कुरा राख्दाखेरि जस्तै संविधान संशोधनको विषयमा तपाईँहरू लगभग कन्भिन्स नै हुनुहुन्छ, तपाईँहरूलाई नेपाली काङ्ग्रेसले पठाएको औपचारिक प्रधानमन्त्रीको समर्थनको लागि पठाएको औपचारिक पत्रमा पनि हामी चुनावपछि गर्छौँ भन्नुभएको छ, प्रधानमन्त्रीले संसदमा पनि त्यो कुरोलाई फेरि दोहोऱ्याइतिरै चाहिँ हामी पछि गर्छौँ भनेर तपाईँहरूलाई विश्वास दिलाउने काम गर्नुभएको छ। अर्को स्थानीय तहको संख्या थप्ने विषयमा जुन सर्वोच्च अदालतको आदेशका कारण रोकिएको थियो, त्यो आदेशलाई चाहिँ भ्याकेट गरेर अर्थात् त्यसलाई निष्क्रिय पारेर अन्तरिम आदेश निष्क्रिय पारेर चाहिँ संख्या थप्ने विषयमा सरकारको पनि केही पहल जस्तो देखिन्छ, किनकि दुईवटा विधेयकहरू चाहिँ तपाईँहरूकै लागि भनेर राजनीतिक दल सम्बन्धी विधेयक र अर्को एउटा विधेयक चाहिँ संशोधन गरेको छ, सिधो यो त्यति धेरै नकारात्मक गर्नुपर्ने तपाईँहरूलाई चुनावबाट टाढा लान खोजेको जस्तो देखिन्न, तर पनि सहमतिको वातावरण चाहिँ अझै बनेको छैन,
बने एउटै बिन्दुमा हामी आइपुगेका छैनौँ। तपाईँले जुन संविधान संशोधनको कुरा गर्नुभयो नि, तपाईँले यो के अरे यसपालिको नीति कार्यक्रममा पहिलो बुँदामा राखेको छ संविधान संशोधन, तर सरकारको पहिलो निर्णयमा त्यो कुरो फेरि गायब भएको छ। हेर्नुहोस्, सरकारको जुन सात बुँदे प्राथमिकताको लिस्ट बाहिर आयो नि, त्यसमा तपाईँहरूले जुन ल्याउनुभयो किन त्यसको कपी त हामीले पाएको छैनौँ, त्यसमा चाहिँ संविधान संशोधनको लागि हामी गृह कार्य गर्छौँ, प्रमुख प्रतिपक्षलाई विश्वासमा लिन्छौँ, त्यो सब गर्ने त सरकारले हो नि,
संविधान कार्यान्वयन गर्ने,
संविधान कार्यान्वयन गर्ने कुरामा त्यो आउँदैन, संविधानको सर्वस्वीकार्यतामा त्यो आउँछ। पहिला विगतका सर्व होइन होइन, संविधानको सर्वस्वीकार्यता गरी अनि कार्यान्वयन गर्ने भनेर काङ्ग्रेस र माओवादीको सात बुँदे सहमतिमा थियो, त्यहाँ सर्वस्वीकार्यता भनेको संशोधन हो, कार्यान्वयन भनेको संशोधन पछिको निर्वाचन लगायतका विषय हो। यद्यपि त्यसमा पनि मेरो आफ्नो विचार चाहिँ अलिकति फरक छ, निर्वाचनले मात्रै संविधान कार्यान्वयन हुँदैन, संविधानलाई जबसम्म संविधानभित्र द्वन्द्व रहिरहन्छ त्यो कार्यान्वयन गरेर पनि अर्थहीन हुन्छ, जस्तो 47 सालको संविधान 52 जुन किसिमको प्रत्यसमा चाहिँ असन्तुष्टि जन्मियो त्यो समयमै सम्बोधन भएको भए 10 वर्षपछि त्यो फालिने स्थिति आउँदैन, त्यसैले त्यो स्थिति नआओस् भने हाम्रो आग्रह हो, त्यो असन्तुष्टिलाई समयमै सम्बोधन गरियोस् अनि मात्रै सही कार्यान्वयन हुन्छ भन्ने हामी भन्दै आएका छौँ। अब त्यो नीति तथा कार्यक्रममा आउनु र यहाँ नआउँदाखेरि हामीले कहीँ न कहीँ सरकारले यसप्रति गम्भीर छैन भन्ने बुझ्या छौँ, त त्यो होइन है भन्ने कुरा त सरकारले स्पष्ट गर्नु पर्यो नि। सरकारले त्यस किसिमका एउटा सार्वजनिक रूपमा ठिक छ, प्रमुख प्रतिपक्ष पनि अहिले सकारात्मक बन्दै गएको छ, यो स्थितिमा सरकारले पनि अझ स्पष्ट रूपमा त्यसबारेमा भन्यो भने मलाई लाग्छ त्यहाँका जनता कमसेकम, किनभने सबैको मुखमा संशोधन अनि निर्वाचन भनेर बसिसकेका थियो, किनभने यो सरकारले दिएको नारा हो नि त, संशोधन अनि निर्वाचन प्रचण्ड सरकारले दिएको नारा हो, हामीले दिएको नारा त होइन, हामीले त्यही नारालाई जनता समक्ष पुर्याइदियौँ, ल है हामीले भोट दिएको चाहिँ पहिला संशोधन अनि निर्वाचन, अब जनताले सुनिसके ग्रहण गरिसके त्यो नारा, अब त्यो नारालाई उल्ट्याउन खोजियो, उल्ट्याउन यो यो कारणले खोजियो, उल्ट्याए पनि पन्छ्याउने काम हुँदैन भन्ने कुरोमा सरकार स्पष्ट गर्नु।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी राज्यपाललाई चुनावमा सहभागी गराउन भइरहेका प्रयास र उसले खोजेको विश्वसनीय वातावरणबारे छलफल गरिरहेका छौं। राज्यपालका नेता सर्वेन्द्रनाथ शुक्लासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी राज्यपाललाई चुनावमा सहभागी गराउन भइरहेका प्रयास, उसले घोषणा गरेको आन्दोलन र मधेसमा चुनावको अवस्थाबारे छलफल गरिरहेका छौं। कार्यक्रममा हामीसँग हुनुहुन्छ राज्यपालका नेता सर्वेन्द्रनाथ शुक्ला।
संख्या थपको विषयमा अलिकति बढी केन्द्रित रहेर कुरा गरौँ। अब संख्या थपको विषय मनोनयन पर्सि दुई गते चाहिँ हामी दोस्रो चरणको निर्वाचनमा मनोनयन गर्दैछौँ। अब संख्या थपेर सर्वोच्चको अन्तरिम आदेशलाई भ्याकेट गरेर गयौँ भने पनि हामीले असार 14 गते अगाडि नै सबै कुरा टुङ्ग्याएर मतदाता नामावली मतदान केन्द्र यी जति चाहिँ प्राविधिक र प्रशासनिक कुरा हुन्छ चुनावको लागि त्यो टुङ्ग्याएर जान सक्ने सम्भावना त देखिन्न नि।
होइन त्यो कुरो त्यो हाम्रो त्रुटिले भएको होइन, मैले यहाँलाई पहिला पनि भने त्यो ढिला भएको हाम्रो त्रुटिले होइन। यदि ढिला भएछ भने निर्वाचन आयोगमा गएपछि निर्वाचन आयोगले त्योभन्दा अगाडि गर्न सक्छ भने त्यहीमा जाओस्, गर्न सक्दैन भने निर्वाचन आयोगले के भन्छ। हामी चाहिँ त्यो कुरो चाहिँ कार्यान्वयनमा नगइकन हिजो एग्री गरेका कुरो पनि अहिले चाहिँ त्यसलाई छोडेर अगाडि बढ्नु त कुनै मतलब आउँदैन। अनि सहमतिको के अर्थ छ, हामी के को लागि कुरा सुन्ने सरकारको, हामीले राज्यको पछाडि किन हिँड्ने, राज्यसँग किन सहमति गर्ने, राज्यको कुरा किन मान्दै हिँड्ने, किन राज्यको आदेशको पालना गर्ने, त्यसको लागि त राज्य पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ। र त्यो जिम्मेवारी भनेको हिजोको गरेको सहमति जुन उहाँहरूको भूलवश ढिलाइ भएछ त्यसलाई सच्याएर जानुपर्छ।
यसो भनिरहँदा चाहिँ हामीले कतै अप्रत्यक्ष रूपमा चाहिँ असार 14 गतेको चुनाव सार्नुपर्छ भनेर राज्यपालबाट यो प्रस्ताव त आएको होइन?
होइन होइन, बिल्कुल होइन। हामीले के भने हाम्रो काम गरिदिनुहोस्, तपाईँ जुन दिन काम सिद्ध्याउनुहुन्छ त्यसको 4 दिनभित्र निर्वाचन गराइदिनुहोस्, 3 दिनभित्र निर्वाचन गराइदिनुहोस्, हामी तयार छौँ। जुन दिन तपाईँहरूले यो काम टुङ्ग्याउनुहुन्छ, जुन दिन उहाँहरूले निर्वाचन आयोगले मलाई ल ठिक छ म यही अनुसार म अब निर्वाचन गराइदिन्छु भनेर भन्छ भने म त्यहाँ हामी तयार हुन्छौँ। अब तपाईँले आफै कल्पना गर्नुहोस्, 2 गते चाहिँ नामाङ्कन राखेका छ, आज मनो त्यही त नामाङ्कन र मनोनयन एउटै कुरा हो, उम्मेदवारको मनोनयन गर्ने कुरालाई 2 गते राखेका छ भने आज तपाईँको 28 गते हामी कुरा गर्दैछौँ, 28 गते हामी कुरा गर्दैछौँ, भोलिसम्म यो ऐन लागू हुने स्थितिमा 30 गतेदेखि हुन्छ। 30 गते हामी दर्ता गराउन गयो भने 1 गतेसम्म त्यो दर्ता होला, अनि त्यो कहिले हामीले सर्कुलर पठाउने, कहिले आफ्नो कार्यकर्तासम्म पठाउने, कहिले हामीले उम्मेदवार चयन गर्ने र कहिले प्रस्तुत हुने, अरू दलले कति समय लिएका छन् यसको लागि त्यो त सोच्नु पऱ्यो नि। उहाँहरूले पनि त त्यो काम गरिराख्नु भएको छ नि, हामीसँग कम्प्युटरमा रेडिमेड लिस्ट भएर के अरे कपी पेस्ट भन्ने स्थिति छैन, आखिर हामीले पनि त गर्नु पऱ्यो
किन
गर्नु पऱ्यो। त्यसैले त्यो जुन एउटा मिनिमम व्यवहारिक समय हो त्यसको ख्याल राखेर उहाँहरूले नै गर्नुहोस्, हामीले भनेका छैनौँ। जेठ वैशाखदेखि जेठ 31 गतेसम्म 1 महिना सारियो, यो 3 काम जुन हिजो अस्तिदेखि सुरु भएछ र आज पनि हुँदैछ, यो के वैशाख 31 र जेठ 31 बिचमा सम्भव थिएन? तर गरिएन। जेठ 31 असाढ 14 के अरे यो वैशाख 31 र जेठ 31 बिचमा सम्भव थिएन, वैशाख 17 वैशाख 31 बिचमा सम्भव थिएन? थियो नि, तर गरिएन। कसले गरिदिएन, हामीले गर्ने कि सरकारले गर्ने? कसले ढिला गरिदिएछ? हामीलाई जानी जानिकन दोष लगाउने जुन काम भएछ, हामी त दोषारोपण बोक्ने बानी नै भइसकेका छ, हामीलाई केही फरक पर्दैन। यति धेरै राज्यले दोष लगाइरहेछ, यी सब बिगार्ने यिनीहरूले हो, जेमा पनि अड्को थाप्ने, यिनीहरू अतिवादीहरू हुन् भन्ने आदि इत्यादि दोष जति लागे पनि हामी त सिम्पल सल्युसन दिइरहेछौँ। ए बाबा, हाम्रो जुन सहमति, कि तपाईँले सहमति गर्न नहुने अनि हामीले एउटा बाटो लिन्थ्यौँ, सहमति गरेपछि त राज्यले त पालना गरिदिनु पर्यो, त्यो ढिला किन गर्यो राज्यले? ल सर्वोच्चले स्थगन गरिदियो रे, सर्वोच्चले स्थगन गरेपछि त कानुनी उपचार छ नि त, त्यसको धेरै कुराको कानुनी उपचार हुन्छ, त्यो कानुनी उपचार गरेर विराटनगर र वीरगन्ज महानगरपालिका त उहाँहरूले कानुनी उपचार खोज्नुभयो नि त, अनि हाम्रो भाग चाहिँ छोडिदिने? वीरगन्ज विराटनगरमा उहाँहरूको पर्सनल इन्ट्रेस्ट थियो होला, त्यो फटाफट गर्नुभयो। यी गाउँपालिकाहरूलाई पनि त सच्याएर अर्को लिस्ट पेस गरिदियो हुन्थ्यो नि, त्यसरी निकालिदियो हुन्थ्यो नि सर्वोच्चले बोल्न नसक्ने गरी, त्यसै मध्येबाट त सच्याएको हो नि। सर्वोच्चमा विचाराधीन हुँदाहुँदै त्यसै मध्येबाट 2 सच्यायो अनि बाँकी किन छोडिदिया त? त्यो गलत किन पेस भयो भन्ने कुरा म भन्छु।
यो विषयमा तपाईँहरूले पनि अलिकति बढी चाहिँ हट राख्नु भएको हो कि, जस्तै चुनावको प्रक्रिया सबै अगाडि बढिसक्यो, एउटा संख्या
होइन, सुन्नुहोस् न,
यो स्थानीय तह भनेको
ए बाबा, आज राखे हो, हामीले 6 बोल्दै आएछौँ, हट हाम्रो हो, 6 बोल्यौँ, उहाँहरूले 6 हामी गर्छौँ, प्रधानमन्त्रीले 100 थप दिन्छु भनेर हामीलाई आश्वासन दिनुभयो, हामीले मिडियामा पनि भनिसक्यौँ उहाँले 100 थप्नुहुन्छ। अब हामीले हट गरे हो, तपाईँले दिने चिज पनि नदिएपछि अनि हामी पछि तपाईँको हिँड्ने, कसको गल्ती हो? दिने भन्नेको गल्ती हो कि पछि हिँड्न नमान्नेको गल्ती हो? हामीले सरकारले दिने भनेपछि हामीले हट गरे होइन, दिने भनेर नदिँदाखेरि त्यसलाई कुन शब्द प्रयोग गरिन्छ गर्नुहोस्, म बेइमानी भन्न चाहन्न, तर कुन शब्द प्रयोग गर्नुहुन्छ, दिने कमिट गर्ने, सहमति गर्ने, अनि दिने बेलामा नदिने, त्यसलाई के भन्न, के शब्द प्रयोग गर्नुहुन्छ तपाईँले नै गर्नुहोस्।
जस्तै यो तपाईँहरू चुनावमा ल्याउने विषयमा, तपाईँहरूसँग सहमति गर्ने विषयमा पनि एक खालको आशंका के गरिन्छ भने, एक त राजपा आफै चुनावमा आउन चाहेको छैन किनकि उसको जनाधार चाहिँ कमजोर हुने डरले ऊ डराइरहेको छ, अर्कोतर्फ के पनि भनिन्छ भने कुनै कुनै दलहरू वा कुनै नेताहरूको स्वार्थका कारण चाहिँ राजपालाई चुनावमा ल्याउन चाहिरहेका छैनन्। यो दुईवटा कारणले गर्दा चाहिँ सहमति जुट्न र उहाँहरूलाई चाहिँ राजपाललाई तपाईँहरूलाई चुनावमा ल्याउन चाहिँ अलिक असिलो भयो भन्ने कुरो चाहिँ बढी सुनिन्छ।
त्यो चाहिँ बनाइएको समाचार हो, किनभने सरकारले सबै काम गरिदिएर हामी नगएको भए त्यो समाचारमा यथार्थता देखिन्थ्यो, शङ्का हुन्थ्यो। यो दुईटै कुरो गलत हो। राज्यपाल एकदम चुनावमा जान तयार छ, तर जुन माग जुन सहमति भएछ त्यसलाई छोडेर हामी चुनावको पछाडि दौड्नेवाला छैनौँ। त्यो किनभने हाम्रो मुद्दा चाहिँ मधेसी जनताको आकाङ्क्षालाई पुरा गराउने हो। आज पनि हेर्नुहोस्, अहिलेसम्म जति हल्ला गरे पनि एकदम कार्यकर्ताहरू तयार छन्, पार्टी सरिरहेछ गर्दाखेरि आजैको डेटमा सर्लाहीमा उपेन्द्रजी जाँदाखेरि सार्वजनिक रूपमा विरोध भएको तपाईँहरूकै अनलाइन खबरहरूमा मैले भर्खरै पढेँ। सत्य गलत मलाई थाहा छैन, तर ती कुराहरू, ती विरोधका कुरा त जनताको स्वर त छ। तपाईँहरूले केही नलिकन कसरी निर्वा, भोलि त्यही व्यवहार हामीसँग नै हुनसक्छ। हामी पनि केही नलिकन सबै कुरो आश्वस्त नपारिकन गयौँ भने त्यो फेस चाहिँ हामीले कसरी देखाउने? अनि होला राज्य सत्ताका सत्ताधारी दलहरूको इच्छा होला, यिनीहरू गएर यिनीहरूको पनि इमेज बिग्रिन्छ नि, हामी भन्छौँ हेर यिनीहरूले केही दिन सकेन, नभए दिन चाहिँ हामी दिन्छौँ भनेर भन्न सक्छन्, त्यो कुरो होला उहाँहरूको मनमा। तर मलाई लाग्छ कसैले यदि कल्पना गरेछ कि राज्यपाललाई बाहिर राखेर हामीले फाइदा लिउँला भने त्यसको उल्टो पनि हुनसक्छ। धेरै मधेसमा धेरै रिएक्सनहरू हुन्छन्, त्यसैले त्यो रिएक्सन
तपाईँले यस्तो चेतावनी दिइरहँदा चाहिँ तराईमा चाहिँ जस्तै तपाईँहरू बाहेकहरू उपेन्द्र यादवजीहरूको, त्यस्तै गरी विजय कुमार गच्छेदारको पार्टी र तीन थोडा दल त आफैमै प्रतिस्पर्धी रूपमा छन्, चार पाँचवटा दल चाहिँ चुनावमा जाने र तपाईँहरू पनि चुनावमा नजाँदा त तपाईँहरूको कार्यकर्ता भड्किने, तपाईँहरूले जुन अहिले आफूलाई चाहिँ जुन जनाधारको पार्टीको रूपमा प्रस्तुत गरिरहनु भएको छ त्यो खलबलिने स्थिति त होला नि।
हामी एकदम गम्भीर छौँ, त्यसै हामी चुनाव बहिष्कार गर्न चाहँदैनौँ, हामीलाई चुनावमा जान दिइया छैन। हिजोको सहमति मानिदिएको भए हामी चुनावमा गइहाल्थ्यौँ, त्यो सहमति सरकारले मानिदिएन। त्यो सहमति कसको लागि? हाम्रो लागि होइन। त्यो सहमति कसको लागि भने जनताको लागि हो, त्यही तराई मधेसको जनताको लागि हो। त्यो सहमति बिना हामी नजाने भन्ने हाम्रो अडान हो। त्यसको प्रतिफल के हुन्छ, त्यसको के हुन्छ भोलि त त्यो परिणाम, किनभने जसको तपाईँले कुरा गर्नुभयो उहाँहरू त पहिलो चरणमा पनि भाग लिएकै हो, कसको के अभिगत भएको थियो त्यो देखिएकै छ। अब मधेसमा के हुन्छ भन्ने कुरा म अहिले केही बोल्न चाहन्न, राम्रै होस्, उहाँहरू पनि मधेसको लागि काम गरिराख्नु भएको छ, तर जनताको हितमा काम नगर्दाखेरि त्यसको प्रतिक्रिया के हुन्छ, असर कहाँनिर हुन्छ भन्ने कुरो त भोलिका दिन देखाउँछन्। तर हामीले जुन हामीसँग सहमति गरिया थियो मोर्चाको रूपमा, त्यो बेला उपेन्द्रजी पनि हामी सँगसँगै हुनुहुन्थ्यो, उहाँले गरेको सहमति छोडेर उहाँ अगाडि बढ्नुभयो। सात दलमा उहाँ पनि हुनुहुन्थ्यो हामीसँग सहमति गर्दा, सात दलमा छ दल अहिले पनि हामी एक ठाउँमा छौँ एक ठाउँमा, र त्यसको लागि उभिरहेछौँ। हामीले सरकारसँग आग्रह गरिरहेछौँ कि जुन बाटो हामीलाई जनताको बिचमा जान दिने बाटो हो त्यो तिमीहरूले छेकेर राखेका छौ, त्यो भनेको जनाकाङ्क्षाको तीन बुँदे सहमति हो, त्यो पुरा गरेर हामी चुनावमा जान तयार छौँ। एक तयार छौँ, दुई तयार छौँ, तिन तयार छौँ, तर त्यो नगरिकन समर्पण भएर दौडेर हामी निर्वाचनमा जान्छौँ, भए होस् मधेसको मुद्दा, नभए नहोस्। आज हामी निर्वाचनमा जान्छौँ, भोलि सरकारमा जान्छौँ, त्यो भन्नेवाला हामी छैनौँ।
जस्तै तपाईँहरू यो विषयमा चाहिँ प्रधानमन्त्रीसँग सामूहिक र व्यक्तिगत रूपमा पनि निरन्तर परामर्शमा हुनुहुन्छ, प्रधानमन्त्रीको मनसा चाहिँ के देख्नु भएको छ तपाईँको यो संख्या थपको विषय चाहिँ एकदम?
होइन होइन, संख्याको विषय लगायत सबै विषयमा, यो कानुनी कुरा त अहिले भर्खर भयो नि त, मैले तपाईँलाई भने नि त यो त 40-45 दिन खाली थियो नि त, यो तर भएन त, सरकारको ढिलाइ त देखियो। अब यो कुरामा पनि, थप्ने कुरामा पनि, अर्को कुरामा पनि, बाकायदा उहाँकै प्रधानमन्त्रीजीकै उपस्थितिमा ती सहमति भएको हो, किनभने विगतकै गठबन्धनको निरन्तरता त हो नि। प्रधानमन्त्री जी निवर्तमान प्रधानमन्त्री जी र वर्तमान प्रधानमन्त्री जीको उपस्थितिमै सबै सहमति भयो एक्लै एक्लै भएको होइन त्यसैले त्यसमा उहाँ त आज नकारात्मक हुने त कुरो छैन त्यसमा चाहिँ जुन स्लिपेज भयो भन्ने कुरा त सबैले स्वीकार गर्नुपर्छ र उहाँले पनि ठिक छ यसको के उपचार गर्नुपर्छ हामीले गरौँला भन्ने नै उहाँको प्रयास छ कति उहाँ सफल हुनुहोला कति नहुनुहोला त्यो हामीलाई थाहा छैन तर हामीले चाहिँ बटम लाइन त्यो राखेका छौँ हाम्रो चाहिँ जुन कुरो तपाईँहरूले सहमत गर्नुभएको थियो त्यो गरिदिनुहोस् संविधान संशोधनको कुरामा हामीलाई फुल फ्लेज र रिलायबल एस्योरेन्स दिइदिनुहोस् अरू कुराहरू पुरा गरिदिनुहोस् भन्ने यदि अब निर्वाचनभन्दा अगाडि संशोधन हुन सक्दैन भने त्यो कुरोप्रति तपाईँहरू जिम्मेवारी बोध गरेर जुन रोस्टमबाट तपाईँहरू बोल्नुभएको थियो कि हामी संविधान संशोधन गर्छौँ पारित हुनभन्दा अगाडि तिनवटा शीर्ष नेता त्यो जिम्मेवारी बोध गरेर संविधान संशोधनप्रति सबैजना फेरि एकचोटि जिम्मेवार भइदिनुहोस् र यो चुनावपछि गरिदिनुहोस् भन्ने हाम्रो आग्रह र त्यसमा आश्वस्त पार्ने उहाँहरूको जिम्मेवारी त्यस्तै यो सङ्ख्या थप्ने पनि मलाई लाग्छ प्रधानमन्त्रीजीले म यो गर्दै गर्दिनँ मान्दै मान्दिनँ भन्ने ठाउँ त छैन किनभने उहाँसँगै भएको सहमति हो त उहाँ त्यसमा सकारात्मक भइराख्नु भएको छ प्रयास गर्ला सरकारले अब हामीलाई सोधेर हामीलाई सँगै लिएर गएर गर्ने प्रयास होइन सरकारले आफ्नोतिरबाट गर्ला के गर्नु
यो विषयमा अलिकति कुरा गर्दाखेरि चाहिँ सङ्ख्या नथपिकन सङ्ख्या थपिदियो भने तपाईँहरू चुनावमा जान तयार हुने अरू सबै वातावरण बनिसक्यो सङ्ख्या थपको विषय हेर्दाखेरि चाहिँ एक नम्बर प्रदेशमा सङ्ख्या थपिएको छैन त्यसकारण त्यो प्रदेशमा चुनाव गराउन कुनै बाधा छैन दुईमा सङ्ख्या थपिएको छ पाँच र सातमा पनि थपिएको छ सातमा एउटा जिल्ला मात्र थपिएको छ क्यारे यो स्थिति भयो भन्दाखेरि चाहिँ दुई नम्बर र पाँच नम्बरमा चाहिँ केही दिन चुनाव सारेर सङ्ख्या थपियो भने चुनावको वातावरण बन्ने तपाईँहरू पनि आउने र एउटा राष्ट्रिय सहमति सबै दल चाहिँ चुनावमा सहभागी हुने एउटा खुसीको वातावरण बन्न सक्ने देखियो
निश्चित रूपमा त्यो भयो भने सङ्ख्या थपेर निर्वाचन आयोगले कति दिनभित्र म्यानेज गर्न सक्छ हाम्रो यो ऐन पास भएपछि हामीलाई त जुन टाइम चाहियो जेको लागि चाहियो मैले तपाईँलाई स्पष्ट गरेँ त्यसपछिको जुनसुकै समय निर्वाचन आयोग तयार हो भने हामी तयार हुन्छौँ त्यसमा हाम्रो रेजिस्टेन्स हुँदैन तर त्यति कुरा जुन तिनवटा बुँदाहरू छन् त्यसमा सरकार स्पष्ट भएर गर्ने काम अहिले गरेर ती लगायतका सरकारले गर्नुपर्ने केही कामहरू बाँकी छ जुन अहिलेको तीन बुँदे सहमतिमा हामीले राखेका छौँ मुद्दा फिर्ता शहीद घोषणा लगायतका कुराहरू त्यो 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 त सरकारले अहिले तुरन्त गर्न सक्छ नि आजको भोलि गर्न सक्छ त्यो पनि जति गर्न सकिन्छ गरिदियोस् बाँकीको लागि ठिक छ हामी यो यो कारणले गर्न सकेनौँ यो यो इन्फर्मेसन हामीलाई पुगेन अथवा यो टाइममा यो काममा यो बाधा छ भनेर कुरा गरेर अगाडि बढोस् कमसेकम सरकारको नियत त्यो गर्ने देखियोस् भन्ने हाम्रो चाहना हो त्यो त्यो जुन कुरा बाँकीहरू छन् त्यो सबै गरिदियोस् अगाडि बढोस् सरकारले पन्छ्याएर नहिँडोस् जसरी सात बुँदे प्राथमिकतामा संविधान संशोधन पन्छ्याइयो अरू कुरा पनि पन्छ्याउने काम नहोस् र त्यो पन्छ्याइएको पनि फेरि ल्याएर मूल एजेन्डामा राखियोस् भन्ने हाम्रो चाहना हो त्यो त्यो कुरो पनि विचार गर्नु पऱ्यो नि त त्यो किन आएन प्राथमिकतामा त्यो कुरो संविधान संशोधन जस्तो विषय त मूल कुरा थियो नि त नीति कार्यक्रममा आएपछि त यो सरकार बन्नासाथ नीति कार्यक्रमको पहिल्यै कुरा छोडिदिने अनि त्यसपछि कहीँ त दालमै त काला है भन्ने त देखिन्छ त त्यो काला के हो भन्ने कुरो त हामीले खोज्नै पऱ्यो त्यही हाम्रो खोजाइ त्यति हो
आज 29 गते निर्वाचन आयोगले चाहिँ उम्मेद्वारको आधिकारिक हस्ताक्षर बुझाउनका लागि दलका तर्फबाट हस्ताक्षर मागेको छ तीन दिनको समय दिएर विशेष गरी तपाईँहरूलाई लक्षित गरेर भनेपछि आज तपाईँहरूले चाहिँ हस्ताक्षर बुझाउनुहुन्छ आयोगलाई किनकि अलिकति सकारात्मक वातावरण बन्दै गएको छ
होइन राजपा बनेकै छैन अनि के भएर हामीले हस्ताक्षर हाम्रो पार्टी एकीकरण भइसक्यो अनि हामीले हस्ताक्षर बुझाउनु पर्ने राजपाको हो अनि कसरी राजपाले बुझाउन सक्छ त राजपा पहिला आजको ऐन हिजोको 28 गतेको ऐन अनुसार राजपा दर्ता हुनु पर्यो अनि राजपाले बल्ल हस्ताक्षर बुझाउन सक्छ हामीले त चाहेर पनि बुझाउन सक्दैनौँ नि जो हामी थियौँ त्यो हामी एक ढुक्का ढिक्का भइसक्यौँ सुन्तलाको खेस्रामाथि कभर लागिसक्यो अनि अब खेस्रा छुट्याइदिने भनेर कसरी गर्ने त सकिन्न त्यो त जोइन्टली अब त जे काम हुन्छ 6-in-1 मात्रै काम हुनसक्छ नि त 6 separately त गर्न सक्दैन 6-in-1 अस्तित्व निर्वाचन आयोगले स्वीकार गर्न तयार छैन यो आज जुन 28 ऐन 29 त्यो भएपछि त्यो राजनीतिक दल सम्बन्धी ऐन संशोधन भएपछि बल्ल निर्वाचन आयोगले हाम्रो अस्तित्वलाई स्वीकार गर्छ यसले रोक्या थियो अनि हाम्रो अस्तित्वै स्वीकार नगरिकन हाम्रो सिग्नेचर कसको सिग्नेचर पठाइदिने टम्डी खेरीको सिग्नेचर पठाउनु त भएन राजपाको संयोजक अध्यक्ष मण्डलभित्रको हस्ताक्षर पठाउनु पर्यो अब त्यो छँदै छैन त्यसैले हामी त त्यो त्यो वास्तवमा यो ऐन पास गरेर त्यो ऐन संशोधन हुनु पर्थ्यो।
यस्तो देखियो, यो राजनीतिक दल सम्बन्धी ऐन चाहिँ राष्ट्रपतिबाट प्रमाणीकरण हुनु पर्यो, त्यो ऐन प्रमाणीकरण भइसकेपछि राज्यपाललाई चाहिँ निर्वाचन आयोगमा आधिकारिक दलको रूपमा मान्यता प्राप्त गर्छ र मान्यता प्राप्त गरिसकेपछि मात्र आधिकारिक हस्ताक्षर बुझाउने समय चाहिँ आउँछ,
आउनु पर्यो, हुनुपर्ने चाहिँ कुरा त्यही हो। हेर्नुहोस्, त्यो तर्कसङ्गत कुरो चाहिँ त्यही हो, लजिकल एन्ड भनेको त्यही हो। राज्यपाललाई वास्तवमा यो सरकारले ल्याउन खोजेका छ भने त्यही हो बाटो, होइन भने अरू नै रहस्यमय केही स्वार्थ छ, राज्यपाल नभएर हामीले क्याप्चर गर्छौँ, बुथ पाउँछौँ, भोट पाउँछौँ भन्ने हो भने दीर्घकालीन द्वन्द्व पनि त्यो बुथको रिजल्ट सँगसँगै जमिनमा जन्मिन्छ र त्यसले कसैको नै हित गर्दैन। यो चुनौती होइन, मेरो एकदम एउटा राष्ट्रभक्तको हिसाबले मेरो चाहिँ आग्रह हो।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला। उहाँसँग आज हामीले असार 2 गते हुने मनोनयन, चुनावमा राजपाको सहभागिता र बाहिर असफल जस्तै देखिए पनि भित्रभित्रै भइरहेका सहमतिका प्रयासबारे छलफल गर्यौं। कुराकानीसँगै हामी उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रम बदलिदो नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।